आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Yo es el Señor, yo es el Señor, yo es el Señor.
श्रोता मित्र, आज पनि यहाँ सबैलाई हार्दिक स्वागत छ यो बाइबल अध्ययन कार्यक्रममा। अनि मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्ते पनि। श्रोता, म आशा गर्दछु तपाई सबैले असल तरिकामा परमेश्वरको वचन सिकिरहनु भएको छ। अनि यही नै म प्रार्थना गर्छु कि परमेश्वरको रहस्य, वचनको रहस्य यो बाइबल अध्ययन कार्यक्रमद्वारा तपाईहरूले जान्नु भएको होस्। आज हामी बाइबल अध्ययन हितोपदेश 25 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यो हितोपदेशहरूका पुस्तकमा नयाँ विभाजन हो। यिनीहरू अझै सुलेमानका हितोपदेशहरू हुन्, तर यी हितोपदेशहरूलाई हिजकिया वा अन्य मानिसद्वारा एकट्ठा गरिएको थियो, अर्थात एक ठाउँमा मिलाएर राखिएको थियो। सेप्टुजियन्टले तिनीहरूलाई हिजकियाका मित्रहरू भन्दछ। हितोपदेश 25 अध्याय 1-2 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, सुलेमानका यी हितोपदेश यहुदाका राजा हिजकियाका मानिसहरूले उतारेका हुन्। कुनै कुरा गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नुमा राजाहरूको महिमा हुन्छ। श्रोता, यही नै हाम्रो प्रभु येशूले भन्नुभयो युहन्ना 5 अध्यायको 39 पदमा, शास्त्रको खोजी गर। पाउले उही कुरा लेखे दोस्रो तिमोथी 2:15 पदमा, आफूलाई एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदार जस्तो परमेश्वर कहाँ ग्रहणयोग्य तुल्याउने प्रयत्न गर, जसले सत्यको वचनलाई ठिक ठिकसँग छुट्याउँदछ। हामीले रहस्यका कुराहरू खोजेर निकाल्नु पर्दछ, तर उही समयमा हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि अझै परमेश्वरले धेरै कुरा हामी कहाँ प्रकट गरिदिनु भएको छैन। यदि उहाँले ती सबै कुराहरूको प्रकट गरिदिनु भए, मलाई लाग्दैन कि हामीले ती सबैको बुझ्न योग्य हुने थियौं। तिनीहरू जटिल छन्, गाह्रा छन्, तिनीहरू मानिसको समझदेखि बाहिरका कुरा छन्। उहाँले यो स्पष्ट बनाउनुभयो यसैया 55:9 पदमा, किनकि जसरी आकाश पृथ्वी भन्दा अग्लो छ, त्यसरी नै मेरो चाल तिमीहरूको चाल भन्दा र मेरो विचार तिमीहरूका विचार भन्दा अग्लो छ। तर जति कुरा उहाँले हाम्रो निम्ति शास्त्रमा प्रकट गर्नुभएको छ, हामीले तिनीहरूको अध्ययन गर्नुपर्छ र हामीले तिनीहरूको विचार ध्यान गर्नुपर्छ। हामीले परमेश्वरको वचनको अध्ययन गर्न र त्यसको खोजी गर्ने हाम्रो आवश्यकताको थाहा पाउने कुरा महत्वपूर्ण हो। अनि 3 पदमा लेखिएको छ, जसरी स्वर्गीयहरू उच्च छन् र पृथ्वी गहिरो छ, त्यसरी नै राजाहरूका हृदयको खानतलासी गर्न नसकिने हुन्छ। कहिलेकाहीँ हामीले हाम्रा शासकहरूले के गरिरहेका छन् त्यसको बुझ्दैनौ। तिनीहरूसँग सम्भवत यसको निम्ति बचाउ छ, औचित्य छ, किनभने तिनीहरू ती कुराहरू जान्दछन् जुन हामी जान्दैनौ। न हामी परमेश्वरका तरिकाहरूको चालहरूको बुझ्न सक्छौं, तर हामी कहिले पनि परमेश्वरले गर्नुहुने काममाथि इन्साफ गर्न बस्नुहुन्न, किनभने परमेश्वर जे काम गर्नुहुन्छ उहाँ बिल्कुल सही गर्नुहुन्छ। अनि 4-5 पदमा लेखिएको छ, चाँदीको कसर निकालिदे अनि मात्र कलाकारको निम्ति काम लाग्ने वस्तु निस्कन्छ, राजाको उपस्थितिबाट दुष्टहरू निकालिदे अनि मात्र तिनको सिंहासन धार्मिकताले स्थापित हुनेछ। म सोच्दछु कि कुनै पनि व्यक्ति विशेषहरूको जीवनमा घट्ने एक सबभन्दा खराब कुरा चाहिँ दुष्ट सल्लाहकार पाउने कुरा हो।
त्यो व्यक्ति जसले तपाईंलाई कठिनाईमा कष्टहरूमा र पापमा डोर्याउँछ म परमेश्वरलाई मेरो जीवनमा त्यस्ता मानिसहरूको निम्ति धन्यवाद दिन्छु जसले त्यस्ता कुराहरूबाट टाढा राखे मुक्त गराए तर त्यहाँ अर्को मानिसहरू थिए जसले मलाई गलत खराब दिशामा डोर्याए मित्र हामीलाई सही प्रकारको सल्लाहकारको आवश्यक छ अनि आठ पदमा लेखिएको छ तेरो आँखाले जे देखिएको छ त्यो कुरा हत्तपत्त अदालतमा नलैजा यदि तेरो छिमेकीले तँलाई लाजमा पार्यो भने अहिले फेरि प्रभु येशूले यसको बारेमा अर्को दृष्टान्त दिनुभयो उहाँले भावमा भन्नुभयो लुका 14:31-32 पदमा जब कुनै राजा युद्धमा जान तयारी हुन्छ उसले बसेर यो हेर्नुपर्छ कि उसले विजय पाउने छ या छैन यदि उसले देख्छ कि उसले युद्धलाई निरन्तरता जारी राख्न सक्दैन तब उसले शत्रुसँग शान्ति सम्झौता बनाउन राजदूतहरू पठाउनुपर्छ हामीसँग यसको बारेमा पुरानो नियममा उदाहरण छ उनी असल राजा थिए र उसले यहुदामा अन्तिम महान आत्मिक जागृतिको अगुवाई गरे उसको नेतृत्व मुनि धेरै मानिसहरू परमेश्वरका फर्किरहेका थिए तर उसले एक ठूलो भूलचुक गरे कहिलेकाहीँ सानो कुराले महान मानिसको जीवनको बर्बाद गरिदिन्छ योशिया महान व्यक्ति र महान परमेश्वरका जन थिए तर उसले यो एकदमै खराब भूल गरे मिश्रको राजा फारो नेकोन योशियाको विरूद्धमा युद्ध गर्न आएका थिएनन् तर अर्को बेग्लै शत्रुहरूको विरूद्धमा लड़ाई गर्न आएथे तर जब योशिया बिना कारण उसको विरूद्धमा लड़ाई गर्न आए फारो निकोले योशियालाई भने हेर म तिमीसँग युद्ध गर्न आएको होइन तर योशिया र तिनी जवान मानिस थिए उसको विरूद्ध बिना कारण युद्ध गर्न गए मलाई लाग्छ उसले सोचे होला कि यो परमेश्वरको इच्छा थियो हामी धेरैजना हाम्रा आफ्नै निर्णयहरूमा भूल गल्तीहरूको निम्ति परमेश्वरलाई दोष लगाउँछौ हजुर योशिया खास समस्यामा फसे र युद्धमा पराजित भए वास्तवमा मेगिङडोमा युद्धमा उसलाई मारिए योशियाले अति नै ठूलो भूल गरे बिना कारण लड़ाई गर्न तत्पर भएर उसले यो कति पनि गर्नु हुँदैनथ्यो किनकि त्यो उसको युद्ध थिएन त्यही नै कुरा परमप्रभु यो हितोपदेशमा हामीलाई देखिएको चाहनुहुन्छ श्रोता हाम्रो छिमेकीहरूको अरू मानिसहरूको अगाडि आलोचना गरेर निन्दा गरेर तपाईँले ठूलो समस्याको सृजना गर्न सक्नुहुन्छ यदि तपाईँका छिमेकीहरूसँग दोषहरू त्रुटिहरू छ भने उसका गएर व्यक्तिगत रूपमा त्यसको कुरा छलफल गर्नुपर्छ र आपसमा मिलाउनुपर्छ 11 पदमा लेखिएको छ ठिकसित बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका सेउहरू जस्तै हुन्छन् कुनै पनि परमेश्वरको जनहरूले याद राख्नुपर्ने कुरा के हो भने कुनै सन्देश तयार गर्नुभन्दा पहिले उसले त्यस मण्डलीको र त्यहाँका विश्वासीहरूको स्थितिको अवस्थाको बुझ्न आवश्यक छ यो कुरा बुझ्न आवश्यक छ तिनीहरूलाई कस्तो किसिमको आत्मिक भोजनको जरूरी छ त जुनले तिनीहरूको जीवनमा काम गर्दछ उदाहरणको निम्ति तिनीहरू आँसुमा दुःखमा निराशमा भएर गइरहेका छन् भने त्यस्तै किसिमको वचन दिनुपर्छ त्यस बेला अर्कै विषयको वचनले त्यति प्रभाव पार्दैन यहाँ लेखिएको छ ठिकसित बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका सेवर जस्तै हुन्छन् अनि बारपदमा सुनको कुण्डल वा निखुर सुनको गहना झै बुद्धिमान मानिसको हप्की सुन्ने कानको लागि हुन्छ अनि 14 पदमा भनिएको छ झरी बिनाको बादल र बतास झै आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ मित्र कोही मानिसहरू छन् यस कुरामा एकदमै धेरै दोषी छन् तिनीहरू आफैलाई ठूलो महान देखाउनलाई त्यस्तो कुराको अरूलाई बताउँछन् मैले त्यो फल्ला गरे मैले यति पैसा दिए यति दान दिए जुन वास्तवमा तिनीहरूले गरेका छैनन् त्यस्ता मानिसहरू भरपर्दा हुँदैनन् अनि 16 पदमा लेखिएको छ म भेटाइस भने चाहिँदो मात्र खा यो धेरै खाइस भने तैले बान्दा गर्नेछस् अनि 17 पद आफ्नो छिमेकीको घरमा कहिले कहीँ मात्र जाने गर धेरै जाने गरिस् भने त्यसले तलाई घृणा गर्नेछ यो अति नै असल सल्लाह हो अरू त के पास्टरहरू र सेवकहरूको निम्ति पनि यो कुरा सोच्न आवश्यक छ अनि 19 पदमा लेखिएको छ दुखीको दाँत अथवा लंगडो खुट्टा भए झैं संकष्टको बेला अविश्वसनीय व्यक्तिमा भर पर्नु हो यो असल सल्लाह फेरि पनि उदाहरणको निम्ति यहुदा इस्करियोती दुखेको दाँत र भाँचेको लंगडा खुट्टा जस्तै थिए। उनी यी दुवै थिए अनि तपाईँले सम्भवत त्यस्ता मानिस आफ्नो जीवनमा भेट्नुभएकै होला। मैले धेरै भेटेको छु। अनि 21 र 22 पदमा लेखिएको छ, यदि तेरो शत्रु भोकाएको छ भने त्यसलाई खान भोजन दे, यदि त्यो तिर्खाएको छ भने त्यसलाई पिउन पानी दे, यसो गर्नाले तैले त्यसको टाउकोमा जलिरहेको भुङ्रो खन्याउनेछस् र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ। हामीले यो सिद्धान्तको प्रभुले पटक पटक दोहोर्याउनु भएको हामी पाउँदछौ अनि पाउले पनि यही गरेको हामी देख्छौ। यो अति नै धेरै महत्वपूर्ण सल्लाह हो। अनि 23 पदमा लेखिएको छ, उत्तरीय बतासले वृष्टि ल्याए झै धूर्त जिब्रोले क्रुद्ध अनुहार ल्याउँदछ। मित्र, तपाई र म त्यस्ता दिनमा रहेका छौ कि हामीले कसैलाई कुनै कुराको निम्ति हपार्नु पनि हुँदैन, डाँट्नु पनि हुँदैन। म पटक पटक केही विश्वासीहरूबाट पत्र पाउँदछु कि कुनै निश्चित समूह, झुण्डहरू र सम्प्रदायहरूमाथि कड़ा हुने कुराको लागि मलाई डाँट्छन्, हप्काउँछन्। मित्र, म भनौं, म विश्वास गर्छु कि मैले त्यही नै गर्नुपर्छ। म विश्वास गर्छु कि झुट्टा शिक्षाहरूसँग व्यवहार गरिनै पर्छ र म निरन्तर त्यो कुराको बोल्न चाहन्छु जब त्यस्तो बोल्न महत्वपूर्ण छ। यो अद्भुत कुरा हो कि कसैलाई नडाटी नहप्काई शान्तिसँग रहनु, तर कहिलेकहीँ यो अति नै आवश्यक कुरा पनि हो, निन्दा गर्नु र डाँट्नु। जब जब त्यहाँ परमेश्वरको वचनको विरूद्धमा कुराहरू अगाडि आउँछन्, हामी सत्य परमेश्वरको वचनको दिनै पर्छ, सिकाउनै पर्छ। चाहे यसो गर्नाले कसै कसैलाई किन अघात नै नपरोस्। अनि 24 पदमा लेखिएको छ, झगडिया पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौशीको एक कुनामा बस्नु बेस। यही कथन अघि धेरै पल्ट उल्लेख भइसकेको हामीले देखिसकेका छौं। सुलेमानसँग धेरै पत्नीहरू थिए अनि मलाई लाग्छ तिनीहरू मध्ये कोही कोहीसँग उसको समस्या थियो, त्यसकारण उसले यो पटक पटक उल्लेख गर्छन्। अनि 25 पदमा लेखिएको छ, थकित प्राणको लागि चिसो पानी झैं टाढा ठाउँबाट आएको शुभ समाचार हो। यो कति सत्य हितोपदेश, यो मेरो आफ्नो जीवनमा सत्य छ, मैले अनुभव गरेको छु यो तथ्यको। तपाईँको बारेमा म जान्दिन, तर मेरो सम्बन्धमा म बताउन चाहन्छु। जब म आफ्नो घरदेखि टाढाको जग्गामा कलेज पढ्न आउँदाखेरि जब जब घरबाट आमा बुबाले पठाउनु भएको पत्र पाउँथे, म अति नै धेरै हर्षित र प्रसन्न हुन्थे। भनिएको छ, थकित प्राणको लागि चिसो पानी झैं टाढा ठाउँबाट आएको शुभ समाचार हो। टाढाबाट शुभ समाचार आइसकेको छ। प्रभु येशूले भन्नुभयो युहन्ना 16:28 पदमा, म पिताबाट निस्के अनि संसारमा आएको छु, फेरि म संसारलाई छोड्छु र पिता कहाँ जान्छु। त्यो संक्षिप्त समय अवधिमा, जस्तो कि युहन्नाले भनेथे, परमेश्वरले त्यो अवधिको ठेक्का लिनुभयो र उहाँले तपाईँ र मेरो उद्धारको काम पूरा गर्नुभयो। यो शुभ सन्देश हो जुन टाढाबाट हामी कहाँ आएको छ। श्रोता, के तपाईँले उहाँलाई ग्रहण गर्नुभएको छ? के तपाईँले उहाँलाई स्वीकार गर्नुभएको छ? उहाँ जीवनको पानी हुनुहुन्छ, उहाँ प्यासी हृदयको चिसो पानी हुनुहुन्छ। अनि 26 पदमा लेखिएको छ, हिले जरुवा पानी वा दूषित कुवा झै दुष्टको कुरामा लाग्ने धर्मी मानिस हो। जब म सानो थिए, म आफ्नो बाबुसँग जंगलमा बाँसहरू काट्न जान्थे र हामी आफूसँग कहिले पनि पानी लिएर जाँदैनथ्यौं। हामी जहाँ जहाँ पानीको मूल भेट्दथ्यौं त्यही नै बसेर पानी पिउँथ्यौं, तर कहिलेकाहीँ हामीले असल पानीको मूल पाउँदैनथ्यौं। कति त गन्ध, फोहोर र सडेका पातहरूले भरेका मूल त कति चाहिँ हिलोले भरेका मूल भेट्थ्यौं। एक्लासे जंगलमा ज्यादा प्यास तिर्खा लागेको बेला त्यस्तो मूल पाउने कुरा कति निरुत्साह र नमज्जाको कुरा हो। यो नै तुलना हितोपदेशकार धर्मी मानिससँग बनाउँछन् जो सत्यको निम्ति उभिएको छ, जो आखिरमा दुष्टको सामने झुक्दछ। ओ, यो कतिपल्ट व्यापारमा घटेको छ, ओ यो कतिपल्ट राजनीतिकमा घटेको छ। इमानदारी र सत्यनिष्ठाको मानिस आफ्नो कार्यालयमा र कार्यभार सम्हाल्न प्रवेश गर्दा दुष्टको सामने झुक्नेछ। अनि यो मण्डलीमा पनि घट्छ। कुनै व्यक्ति जो सत्य शिक्षा सिद्धान्तको लागि उभिन्छ, जुन कुरा सही कुराहरू छन् त्यसको लागि उभिन्छ, त्यो पनि गलत शिक्षासँग सम्झौता गर्न आरम्भ गर्नेछ। त्यो नै यो वर्तमान दिनको अति नै आघात पुर्याउने कुरा हो। यो तिर्खाएको बेला त्यस्तो पानीको मूलमा आएको जस्तै हो जुन सडेको पातहरू र हिलोले भरिएको छ। अनि 27 पदमा लेखिएको छ, धेरै मह खानु राम्रो हुँदैन, न त आफ्नै मान खोज्नु कसैलाई आदरणीय हुन्छ। कम मह खानु असल हो, तर धेरै मह खानाले तपाईंलाई बिमार गर्दछ। कुनै मानिस आफ्नै मान महिमाको महत्वाकांक्षामा हुनु, विशेष गरेर परमेश्वरको सेविकाईमा अति नै दयनीय कुरा हो। यसले हामीलाई दिग्धार गराउँदछ। अनि 28 पदमा लेखिएको छ, पर्खालहरू भत्किएको नगर झैं आत्मा स्वयं नभएको मानिस हो। यस पदले पदको कथनले त्यो मानिसको दर्शाउँछ जसले आफ्नो आवेग मनोवेगको नियन्त्रण गर्न सक्दैन, जो आत्मा स्वयं छैन। अनि तपाईँलाई थाहा छ, त्यो आत्मा स्वयं पवित्र आत्माको फल हो। अहिले त्यहाँ त्यस्ता समयहरू आउँछन्, कुनै मानिसलाई कुनै कुरालाई त्यसै छोड्ने, केही नभनिकन, केही नगरिकन। अनि त्यहाँ त्यस्तो समयहरू पनि छन् कुनै कुराको लागि खड़ा भएर महान आवेगद्वारा भावनाद्वारा बोल्ने। तर मेरो मित्र, हामीले हाम्रा आत्माहरूको नियन्त्रण गर्ने आवश्यकताको थाहा पाउनु पर्दछ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।